يا علي مدد. الوعظ أبو علي. وعظ نمبر 7.
15th of October 1992. وعظ قریہ کو جماعت خنوف دار السلام. اللهم صل على محمد المصطفى وعلى محمد المصطفى إلى قيامة. دندارے آج کا وارہ ہے کیلگری کے فرمانوں کا. مولانا حضرت امام کیلگری 21 اگست کو آئے اور یہ نیچے کے فرمان فرمائے. اس میں سے میں سارے فرمان نہیں پڑھتا, جو ایکسٹریکٹ لیتا ہوں, اور مولا کے حضور میں جو گنان کا پاٹھ پڑھا گیا وہ میں پڑھتا ہوں. آشا جی پتڑ تنی جے سدھ جانے سوئی جنے بند جے باندھیا پرتھوی نا جنے بند جے باندھیا سو نرا آہی بیٹھا ری آنا مولا جان جی. امام کا شروعات پڑھو مومن اللہ صلی اللہ علیہ وسلم. مولا دوپہر کو 4:40 پہ آئے اور یہ کیلگری کی اسٹیمپیڈ ہال ہے, ادھر وہاں امام نے جماعت کو دیدار دیا اور یہ دیدار امام تھوڑا لیٹ آئے کیونکہ ایک جگہ صاحب گئے ہوئے تھے, وہاں سے لیٹ آئے, جو اس میں آیا نہیں ہے فرمانوں میں. لیکن مولانا حضرت امام فرما رہا تم نے ہمارا انتظار کیا, تم کو اس کا بہت فائدہ ملے گا. کیلگری کی جماعت لگ بھگ 6,000 کی ہے, مگر ارد گرد کے اور 7,000 آدمی آ گئے تھے. 3.5 گھنٹے کی ڈرائیو کر کے آدمی ایڈمنٹن جاتے ہیں, تو ایڈمنٹن کے بہت سے لوگ ادھر آئے ہوئے تھے. 14-15 ہزار آدمی ہو گئے. بہت اچھا جماعت نے انتظام کیا ہوا تھا اور کیلگری میں بہت خوش ہوئے. امام زمان نے کینیڈا کے لگتے اور خاص طور پہ البرٹا کے اندر جو اکنامک کنڈیشن تھی اس کے متعلق بہت سے فرمان کیے جو یہاں آپ کی جماعت کو لاگو نہیں ہوتے, مگر میں تھوڑا سا اس کے اندر جو سمجھنے جیسی چیزیں ہیں آپ کے سامنے پڑھتا ہوں. مولانا حضرت امام کو صلوات پڑھو زندہ رہو. My beloved spiritual children, as the Jamaat in Canada establishes itself and it has now been establishing itself for over a quarter century, murids will be coming from different parts of the world, murids from the Indian subcontinent, from East Africa, from Central Asia, from elsewhere. Murids will be coming from different traditions in our Jamaat, speaking different languages, different contexts amongst themselves. This diversity is our jamaat. In our jamaat is strength, not weakness. And I hope that my jamaat in Canada will reflect the Canadian welcome to all people from whatever background, and whether a murid comes from Afghanistan, Iran, Syria, Tajikistan, China, whatever it may be, make the murid part of your jamaat. Learn about his traditions and be happy to welcome them. This also means that in tariqah matters, it is the imam that must take the decisions concerning the practice of the jamaat. That is his responsibility. That is his prerogative. The tradition, the essence of our tariqah is that the jamaat has an imam of the time who is responsible for the interpretation and the practice of our faith. And I will be looking at the various traditions in the jamaat, and I will encourage you to learn about them, and I will encourage you to welcome them, and I will encourage you to think of the jamaat as one brotherhood, which is what it should be. I say this because it is the nature of our tariqah to adjust to the time, to adjust to the place, and that is a matter which is of the highest importance to me. Salaam. Dindaro, ye cheez humko yahan lagu hoti hai. Aapko yaad hoge, 1988 mein Maulana Hazrat Imam jab idhar aaye the, اگلے برس کے ساتھ ادھر آئے. جولائی کی 12 تاریخ کو مولانا ہمارے ساتھ اپنی, جولائی کی 11 تاریخ کو 12 کو گئے اپنی امامت دیتی منائی. مولانا حضر امام ان کو اشارہ کر گئے کہ فیوچر کے اندر ادھر ان ملکوں کے لوگ ادھر آئیں گے کہ جن کو ہم نے کبھی دیکھا نہیں, ملے نہیں. اس وقت یعنی 1988 کے اندر 4 سال پہلے کسی کو سپنے میں بھی خیال نہیں تھا کہ سوویت رشیا جیسی طاقت والی سلطنت ٹوٹ جائے گی, اور اس طرح ٹوٹ گئی کہ اس کے ٹکڑے ہو گئے. ساری دنیا کا سب سے بڑا دیش تھا, وہ بہت طاقت والا تھا, نیوکلیئر پاور تھی, سپر پاور تھی, اور سچ پوچھو تو امریکہ اس سے ڈرتا بھی تھا. لیکن آج اس کے ٹکڑے ہو گئے, کمیونزم اڑ گیا, نکل گیا. صاحب نے ایک فرمان میں کہا کہ کولڈ وار ختم ہو گئی. سوویت رشیا کی جتنے بھی ٹکڑے ہوئے اس میں 7 اسٹیٹس ہیں, ان کے اندر ہم اسماعیلی بہت ہیں. اوریجنل فگر ملنی مشکل ہے کیونکہ اس زمانے کے اندر 72 برس کے اندر, 75 برس کے اندر سوویت رشیا نے کبھی بھی اپنی پاپولیشن کی وسطی گنتری کی نہیں. لیکن جو کچھ بھی ہم سنیں اپنے لیڈروں کے پاس سے, تو لگ بھگ 15 ملین اسماعیلی سوویت رشیا میں رہتے ہیں. 1.5 کروڑ اسماعیلی ہوئے تاجکستان, ازبکستان, قازقستان, بدخشان اور ایسے دوسرے علاقے ہیں, نارتھرن آذربائیجان, ان علاقوں کے اندر اسماعیلی بے حساب ہیں. اور انشاءاللہ یہ اسماعیلی ابھی تھوڑے ٹائم کے بعد باہر نکلیں گے. ساری وسطی تو نہیں نکلے گی, مگر ان کے اندر کچھ پڑھے لکھے باہر آئیں گے, کینیڈا میں بھی جائیں گے, امریکہ جائیں گے, کچھ لوگ افریقہ میں آئیں گے, کچھ یورپ میں جائیں گے. ہماری 1100-1200 برس کی ہسٹری کے اندر ایسا کبھی نہیں ہوا کہ اس طرح جماعت آپس کے اندر انٹرمنگل ہو گئے. ہم تو ایک دوسرے کو جانتے بھی نہیں تھے, باتیں سنا کرتے تھے کہ چین میں اسماعیلی ہیں, روس میں اسماعیلی ہیں, افغانستان میں اسماعیلی ہیں. افغانستان کے اندر 25 لاکھ اسماعیلی ہیں. انشاءاللہ ایک آدھ مہینے کے اندر آپ سنو گے کہ 340 اسماعیلی جو دلی کے اندر ریفیوجیز کیمپ میں بیٹھے ہوئے ہیں, یہ افغانستان کے اسماعیلی کینیڈا پہنچنے والے ہیں. ایک مہینے کے اندر انشاءاللہ وہ آ جائیں گے. उनका सब बंदोबस्त भी हो चुका है और ये लोग पहले क्यूबिक में जाके ठहरेंगे और वहाँ के जो कुछ भी इंतजाम करने वाले थे वो जमात ने किए मौलाना हज़र इमाम के फरमान से। फ्यूचर के अंदर भविष्य में अफ्रीका के अंदर भी ये लोग आएंगे, तंजानिया में आएंगे, युगांडा में आएंगे, केन्या में बहुत थोड़े आएंगे। अब जब ये लोग आए तो हज़रत ने फरमाया कि तुमको उसके अंदर कोई नवाई नहीं लगनी चाहिए, उसके अंदर कोई अजाबी चीज नहीं, वो तुम्हारे भाई हैं। बस ऐसी आदतें उनकी जो हमारी आदतें जमात खानों के अंदर हैं उनके अंदर नहीं है। बहुत सी रीत रस्म को वो लोग नहीं मानते जिसको हम मानते हैं। कुछ ऐसी चीजें हैं कि जो हमारे अंदर हैं उनमें नहीं, कुछ उनमें हैं जो हमारे अंदर नहीं। मिसाल के तौर पे उनके जमात खानों के अंदर जिनको वो जमात खाना नहीं कहते, दरगाह कहते हैं, खानिका कहते हैं, दुआ पढ़ते हैं, यही दुआ पढ़ते हैं। बाज ऐसी जगह हैं कि जहाँ नमाज पढ़ते हैं लेकिन सुबह की इबादत करते हैं। हमारी तरह नानी की रस्म उनके अंदर नहीं है, छांटा लेने की रस्म नहीं है। मौलाना हज़रत इमाम हमको चुत्व नहीं देते हैं कि तुम उनको इस तरह देख के तो आपस आपस के अंदर एक दूसरे की आंखें और मुंह मत देखना, मतलब कि तुम इसके अंदर कोई सरपराज नहीं करना। क्योंकि मौलाना उनके लिए वहां उनकी मुल्कों के अंदर जो कुछ वो कर रहे हैं मंजूर किया हुआ है, मौलाना ने उनको ऐसा फरमान किया हुआ है। तो जब वो इधर आएंगे तो क्या चेंजेस करने उनके लिए या हमारे लिए, मौला फरमाया वो मेरा काम है और मेरा ही हक है। मैं जब तक नहीं कहूं कोई चीज बदलेगी नहीं, इसी तरह से रहेगी। तकरीबन 500 जितने इस्माइली आज भी कनाडा के अंदर, ईरान और सीरिया के हैं, थोड़े से अफगानिस्तान से भी हैं। वो लोग अभी हमारे साथ मिक्स हो गए हैं, छाता भी लेते हैं, न्याज पीते हैं, नांदी भी लेते हैं, नांदी लेके भी आते हैं और हमारे साथ मिक्स हो गए हैं। इसी तरह से जब तंजानिया के अंदर जैसे कुछ लोग आवे तो उनके लिए मौलाना हज़रत इमाम हुक्म फरमाएगा। वो गिना नहीं बोलते, कसीदा बोलते हैं। हज़रत इमाम ने मॉन्ट्रियल के अंदर सीरियन कसीदा सुना तो सब बहुत राजी हुए और टोरंटो जाके साहब ने उसका वखान भी किया कि मैंने सीरियन कसीदा सुना जो अरबी जबान के अंदर है, मुझे बहुत पसंद आया। तो वो लोग जब इधर आएंगे तो जमात खाने के अंदर कसीदा भी पढ़ेंगे और हो सकता है कि हमारे भी कुछ बच्चे कुछ कसीदे सीख ले लें। कसीदे का मतलब है मौलाना हज़रत इमाम का वखान करने वाली कोई एक सॉन्ग या पोएम, जिस तरह से कि गिनान है। गिनानों और कसीदों के अंदर फर्क जरूर है। गिनानों के अंदर हमको बहुत सी हिदायतें की गई हैं, गिनानों के अंदर दिन दुनिया का इल्म दिया गया है और उसकी एक वजह यह है, दिनदारों को हमें नोट करना चाहिए। मौलाना अली अलैहिस्सलाम ने मदीना छोड़ के कूफा को अपना कैपिटल बनाया। जब मौला खलीफा बने हजरत अबू बकर, हजरत उमर और हजरत उस्मान के बाद चौथे खलीफा मुसलमानों ने मौला अली को चुना। मौला अली पहले तैयार नहीं थे, 3 दिन तक हजरत उस्मान की लाश पड़ी रही और मौला बिल्कुल मना ही करते रहे, मुझे तुम्हारा खलीफा नहीं बनना। फिर लोगों ने मौला का घर घेर लिया, जमीन पर बैठ गए, पुकारते रहे, रोने लगे, उधर ही नमाज पढ़े और खाना पीना भी छोड़ दिया। बहुत आजीजियों के बाद मौला बाहर निकले और फरमाया, अच्छा मैं तुम्हारा खलीफा बनना मंजूर करता हूँ, शर्त यह है कि मैं सख्ती करूंगा, डिसिप्लिन लेके आऊंगा और मैं तुम्हें हक पे चलाऊंगा, मंजूर है? लोगों ने हाँ कहा। तब मौला ने खिलाफत कबूल की और हजरत उस्मान की 3 दिन तक जो लाश पड़ी थी उसको ठिकाने लगाया, दफन किया। मौला अली अलैहिस्सलाम ने पॉलिटिकल हालत देख के मदीना को छोड़ दिया और कूफा जाके अपना कैपिटल बनाया। उसकी जरूरत थी उस वक्त, इमाम ने अपना तख्त बदल दिया। मौलाना इमाम हुसैन और इमाम जैनुल आबिदीन ये लोग सब मदीना ही रहे। इमाम जाफर सादिक अलैहिस्सलाम तक मदीने में रहे। मौलाना इस्माइल सलमिया चले गए और मौलाना मोहम्मद बिन इस्माइल, मौलाना वकी अहमद, मौलाना तकी मोहम्मद ये सलमिया में ही रहे। इमाम रज़ीउद्दीन अब्दुल्ला انہوں نے کچھ اپنی مدت کے بعد ترکی چلے گئے اور استنبول کے اندر مولانا امام رضی الدین عبداللہ دفن ہے. مولانا امام مہدی افریقہ چلے آئے, مگر کون سی افریقہ؟ نارتھ افریقہ, ویسٹرن سائڈ, مغرب جس کو کہتے ہیں, موروکو. مولانا امام مہدی موروکو آ گئے. امام قائم کے زمانے کے اندر مہدویہ سے نکل کے, یعنی موروکو سے نکل کے, تیونیسیا, الجیریا, لیبیا ہو کے اور ادھر چلے آئے کیرو کے اندر, اور امام مستنصر بلا تک کیرو میں رہے. امام نظام الیگزینڈر یار میں رہے. امام مولانا ہادی سے لے کے اور مولانا امام حسن علی شاہ ماں باپ تک یہ لوگ ایران میں رہے. ایران میں جدید جگہ بدلاتے رہے. حسن علی شاہ ماں باپ ہندوستان آئے, وہیں گزر گئے اور حسن آباد بامبے میں دفن ہے. مولانا علی شاہ ماں باپ ہندوستان میں رہے. مولانا امام سلطان محمد شاہ بھی ہندوستان رہے اور پھر یورپ چلے گئے, اور اب بھی جو امامت ہے وہ یورپ میں ہے. لیکن میں نے اپنی واعظ میں کچھ برسوں پہلے ذکر کیا کہ ہماری ہسٹری کہتی ہے کہ امام اپنا رجحان بدلتے رہتے ہیں, اور یہ رجحان بدلنا ضروری ہے جماعت کی خاطر. امام جو کچھ بھی کام کرتا ہے وہ دین کی خاطر اور امام اپنے مریدوں کی خاطر کرتے ہیں. کوئی ایسی نوائی کی بات مت سمجھنا, آج نہیں, کل نہیں, پرسوں نہیں, میں بھی 50 برس کے بعد اس حضر امام کے جامع میں نہیں بنے گا تو کسی آنے والے امام کے زمانے کے اندر کینیڈا کے اندر امامت شفٹ ہو جائے گی اور کینیڈا میں بہت برسوں تک رہے گی, اور انشاءاللہ امامت کینیڈا سے نکل کے واپس ہندوستان جائے گی. اس بات کو کبھی 100-125 برس نکل جائیں گے. میں نے آپ کو یہ ہسٹری کا ٹرینڈ اس لیے بتایا ہے کہ ہمارا جو مذہب ہے وہ ایک پرنسپل کے اوپر ٹکا ہوا ہے, اور وہ ہے حضرت امام کے فرمانبرداری. ہمارا مذہب ایک پرنسپل پہ ہے, حضرت امام کی فرمانبرداری. اس کے نیچے مولانا حضرت امام ایک جگہ پر کچھ بات کرتے ہیں. فرمانے ہیں, یہ بیسک پرنسپل ہے ہمارا. دس آلسو مینس, اوپر کی چیز میں نہیں پڑھتا جس کے اندر صاحب نے افغانستان, چائنا اور دوسرے سب اسماعیلی مریدوں کا ذکر کیا ہوا ہے اور فرمایا ہے کہ ان کا طریقہ جدا جدا ہے. جدی جدی جگہوں کے اوپر جمت خانے کی رسم ریت رواج میں فرق ہے. تو فرماتے صاحب, دس آلسو مینس دیٹ ان طریقہ میٹرس, اٹ از دی امام دیٹ مسٹ ٹیک دی ڈیسیجن concerning the practice of the jamaat, that is his responsibility, that is his prerogative. The tradition, the essence of the tariqah is that the jamaat has an imam of the time who is responsible for the interpretation and the practice of tariqah, of faith. یعنی اس میں جو میں مارک کر انڈر لائن کرنا چاہتا ہوں آپ کے سامنے, تو سب فرمایا ایک کامن چیز یہ ہے کہ تمہارے پاس ایک امام ہے, زمانے کا امام, کہ جو زمانے کے حساب سے تم کو ہدایت کرتا ہے کہ آج کیا کرو, کل کیا کرو. ہم دعا اس لیے پڑھتے ہیں کہ حضرت امام نے فرمان کیا ہے. کبھی کل حضرت امام ایسا کر دے, کہہ دے گے اچھا تم دعا مت پڑھا کرو, شام کے وقت ڈھول بجایا کرو, تو دن بھر ہم ڈھول بجائیں گے. ہم نیاز اس لیے پیتے ہیں کہ فرمان ہے, نادی اس لیے لاتے ہیں کہ فرمان ہے, اور حضرت امام مالک ہے اس بات کا کہ جب چاہے وہ کوئی چیز بدل دے. تو وہ لوگ جو آئیں گے, اگر حضرت امام نے کوئی چیزوں کا یہ فرمان دیا, یا چاہے تو تم جماعت خانے میں قصیدہ بھی پڑھا کرو, تو ہم قصیدہ بھی پڑھا کریں گے. تو میں نے آپ کو یہ چیزیں اس لیے بتائیں کہ ہمارا مذہب جو ہے وہ مولانا حضرت امام کی تابے داری کے اوپر نبھا ہوا ہے. Our tariqa is to adjust to the time, to adjust to the place, and that is a matter which is of the highest importance. Zamane ke hisab se hamari andar rad badal hoti hai. To اس میں سے آج ہم کو لینا یہ ہے کہ امامت ہے وہ اسماعیلی دین ہے. امامت کی تابع داری کرنا اسماعیلی مرید کا فرض ہے. زمانے کے حساب سے امام چلاتا ہے. آج سے 950-950 برس پہلے جب ہندوستان کے اندر اسماعیلی نہیں تھے, اسماعیلی جماعت اس طرح کی نہیں تھی جو پیروں نے بنائی, تو سب سے پہلا پیر ہمارا کیرا سے آیا. پیر نور الدین صدر نور امام مستنصر باللہ نے ان کو ایجپٹ سے ہندوستان بھیجا. اس کے پہلے ہندوستان کے اندر جماعت نہیں تھی. تھوڑی جماعت ضرور بنی امام جعفر صادق علیہ السلام کے زمانے کے اندر. کچھ جماعت ہندوستان میں سندھ کے اندر ہوئی, ملتان میں ہوئی, لیکن جو آج کل کا پیٹرن ہم دیکھتے ہیں یہ لگ بھگ 1000 برس کا ہے. اس کے پہلے جماعت نہیں تھی. آپ میں سے ہو سکتا ہے کہ کوئی 70 برس کے اوپر ہوئے اور اس کو کچھ یاد ہوئے. میں ابھی 74 برس میں ہوں, مجھے پرانی بہت سی چیزیں یاد ہیں کہ ہندوستان میں ایسی کتنی ہی چیزیں تھیں جو ہم کیا کرتے تھے, آج وہ نہیں رہی. مثال دوں آپ کو, گٹ پاٹ کی دعا پڑا کرتے تھے, اب ہم گٹ پاٹ کی دعا نہیں پڑھتے. 21 پاٹ تھے گٹ پاٹ کی دعا کے. ہم ہندوستانی میں دعا پڑا کرتے تھے, ہندوستانی بھی تھی, اس کے اندر فارسی بھی تھی, اس کے اندر عربی کی تھی, اور وہ مکسچر تھی دعا کی. اس طرح اور کئی ایسی چیزیں بدل گئیں. امام زمان نے جیسا جیسا زمانہ دیکھا وہ چیزیں بدلتی رہی. مجھے یاد ہے مجھے چھوٹی عمر کے اندر میرے دادا پردادا 5-5 گھنٹے عبادت کرتے تھے. رات کو 12 بجے سے لے کے صبح 5 بجے تک عبادت کرتے تھے, بندگی کرتے تھے, جس کو آج ہم 1 گھنٹہ کرتے ہیں. 2 گھنٹے کی بندگی تو سلطان محمد شاہ کے زمانے کے آخر تک تھی, یعنی لگ بھگ 20-22-24 کے زمانے کے اندر بہت سے لوگ 2 گھنٹے عبادت کرتے تھے. پھر مولا نے اس کو گھٹا کے 1 گھنٹہ بنا دیا. اوریجنلی پیروں کے زمانے کے اندر ہماری عبادت 6 گھنٹے کی تھی. آدھی رات سے صبح 6 بجے تک عبادت کرتے تھے اور پھر دعا پڑھ کے چلے جاتے تھے. جیسا زمانہ ہوتا رہا. یہ الواز شوکت علی سیالکوٹ کا ہے. مجھے یاد ہے کہ سیالکوٹ بہت پرانی جماعت ہے ادھر. آج جدھر جماعت خانہ ہے سیالکوٹ کا, اس پہ تھوڑا آگے جاؤ تو ایک ندی نکلتی ہے. میں اپنی بازوں میں ذکر کر چکا ہوں, چھوٹی سی ندی ہے, لیکن آپ اس میں ہاتھ ڈالو تو ہاتھ ٹوٹ جاتا ہے. ایسا لگتا ہے اتنا ٹھنڈا پانی ہے. کشمیر کے برف گلتی ہے وہ پانی چلا آتا ہے. اس کو کہتے ہیں ایک 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 چھوٹی سی ندی ہے. وہ سب پرانے زمانے میں 60-70 برس پہلے ایک کے دوسری طرف ہمارا پرانا جمع خانہ تھا. آج جو جمع خانہ ہے ٹبا جالیاں کے اوپر, وہ جمع خانہ اس وقت نہیں تھا. یہ بوڑھے لوگ رات کو 2 بجے اٹھے اور پاؤں سے چل کے ندی کو پار کرے, کیونکہ پل نہیں تھا کوئی بھی اس ندی کے اوپر. کمر کمر تک پانی تھا. عورتیں مرد اس زمانے کے اندر جوان آدمی بیت الخیال میں بہت کم تھے, بوڑھے تھے 40 برس کے اوپر کے. وہ رات کو 2 بجے ایک کو اس ندی کو ایسا ٹھنڈا پانی کہ آدمی ہاتھ ڈالے تو برف بن جائے, اس میں سے کپڑوں کے ساتھ وہ سامنے پار جا کے کپڑے نچوڑے بلینکٹ لپیٹ کے جمعت خانے میں 3 گھنٹے عبادت کرتے تھے. کیسے لوگ ہوں گے گیلے کپڑوں کے اندر, وہ لوگ بیٹھ جاتے تھے. نہ ان کو کبھی سردی ہوتی تھی, نہ ان کو نیمونیا ہوتا تھا, اور وہ عبادت کرے صبح پھر وہ دعا وغیرہ پڑھ کے واپس اسی طرح ندی کے اندر سے نکل کے چلے آتے تھے اپنے گھروں کو. کیا زمانہ تھا. آج ہمارے گھر نزدیک ہے, ہم جماعت خانے نہیں آ سکتے. دن بدن ایمان گھٹتا گیا, اعتقاد گھٹتا گیا, دنیا کی محبت بڑھتی گئی. اس کا انجام یہ آیا کہ ہماری روحانی شکتی گھٹتی رہی, روحانی شکتی مٹتی رہی, اور دنیا کی محبت بڑھ جانے سے ہمارے اندر مانسک کمزوریاں بھی آ گئیں, شاریرک کمزوریاں بھی آ گئیں. हम दुनिया के अंदर दुखों का सामना न कर सकते। वो बूढ़े लोग थे, चार चार पांच पांच घंटे बंदगी करते थे। उन्होंने कभी अपना पांव भी बदला नहीं। मैं उन लोगों के साथ रहा हूं। मुझे छोटी उम्र में मेरे दादा कंधे पे उठा के 3 बजे ले जाने, जमात खाने के बाहर ब्लैंकेट कर दे के सुला देने। मैं दादा को बोलूं, पापा क्या है कुकू, मुझे घर पे नहीं सोने देते, दम पछाड़ करो, रो पीटू, मगर वो नहीं माने, लेके आ गए। मुझे बोले बड़ा होगा तभी समझ आएगी। 5 बरस की पड़ी हुई वो आदत आज तक जारी है कि दुनिया में कहीं भी मैं जाऊं, मैं रात को 1 बजे सोऊं, 2 बजे सोऊं, 8 बजे सोऊं, जब वो टाइम आता है तो मौला मुझे उठा देता है। छोटी उम्र की वो जो आदतें होती हैं मजहब के अंदर पड़ी हुई, इंसान को उस उम्र से रूहानियत सिखाती हैं। ये जो उम्र होती है 5-7 बरस के नीचे की, इस उम्र के अंदर दुनिया की बदमाशी, दुनिया की खराबियां, दुनिया का लालच, दुनिया की बदियां, उसको दिमाग पे असर नहीं की होती। इस उम्र के अंदर अगर आप अपने बच्चों को पक्का बनाओ तो जिंदगी भर पक्के रहेंगे। हमारे पीर फरमाते हैं ना कि छोटी उम्र के अंदर लगी हुई जो प्रीत है उसका हाथ लोगों को क्या पता। बड़पणामी प्रीतणी मौला तो से लागी जी, नहरो लागे ओशा नूर दर से, क्या जाने रे गिमार मिठाशा समरू में तेरो नाम। बालपन निप्रित, छोटी उम्र से जो मोहब्बत लग जाती मौला के घर के साथ, तो जो मूर्ख लोग होते हैं, दुनिया वाले लोग, इस बात को समझते नहीं कि ये जिंदगी भर रहती है। तो मैं आपको यह अर्ज कर रहा था कि जैसे जैसे जमाना पसार हो रहा है, दुनिया की मोहब्बत बढ़ती जाती है, दीन की मोहब्बत घटती जाती है। रूहानियत घट गई, शैतानियत बढ़ गई, मौज शौक बढ़ गया। और मैं कहता हूं और भी खराबी आ जाएगी। अभी जितनी रूहानियत है ये भी घटेगी, और अभी जितनी दुनिया की मोहब्बत और मौज शौक है ये ज्यादा होगी। 20 बरस, 25 बरस, 50 बरस, 100 बरस तक ट्रेंड नीचे है, मौज शौक बढ़ती जाएगी, इंसानियत घटती जाएगी, रूहानियत घटती जाएगी, मजहब घटता जाएगा, फरमान बरदारी घटती जाएगी। लेकिन ये जो मौला है ना, इसने मुरीदों की भलाई के सामान पीरों की दुआ बंदगी के कारण से अपने हाथ में रखे हैं, एक डोरे के साथ हमको बांध देगा। आधी बंदगी करेंगे तो भी कबूल कर लेगा, पा करेंगे तो भी कबूल कर लेगा। इसके दामन को छिटके रहो, इसके छतर के नीचे बैठे रहो, तो फिर हमारी भूलें ये मुआफ भी कर देगा। मौला फरमाया कि दुनिया भर के जितने भी मुरीद हैं उनकी एक ही कॉमन चीज है कि मौलाना हजर इमाम को हम मानने वाले हैं, हजर इमाम का फरमान मानते हैं। किसी को हजर इमाम कहे कि तुम दुआ पढ़ो, किसी को हजर इमाम पढ़े तुम कसीदा पढ़ो, किसी को हजर इमाम पढ़े अच्छा तुम दुआ ना पढ़ो। बंबई के अंदर मौलाना इमाम सुल्तान मोहम्मद शाह दातार डायमंड जुबली के टाइम पे 5 महीने ठहरे साहब, हर रोज 40 मेहमानियां रखी जाती थी। वो जमाना ऐसा था कि मौलाना हजर इमाम आके फैमिली के अंदर बैठते थे, साहब की कुर्सी थी, उसके सामने ऐसा छोटा पाठ होता था, पाठ के ऊपर मेहमानी का फ्रूट होवे, सूखा मेवा होवे, कपड़े लते दर्जा की ने जो मन मुराद इंसान को मेहमानी में रखनी है वो रखे होते थे, और सारी फैमिली उस पाठ के इर्द गिर्द बैठी होती थी। मौला आके बैठे, उस फैमिली को द्वासिस दे दे, मेहमानी कबूल करे, मर्जी पड़े एक मिनट बैठे, मर्जी पड़े एक कलाक बैठे, आधा आधा घंटा भी बैठे, बातें करें। तो उस जमाने के अंदर की मैं आपको यह बात सुनानी चाहता हूं कि इमाम एक दिन एक ऐसे आदमी की मेहमानी में थे। उस आदमी का नाम था हसन अली, हसन अली हबीब, मगर उसको मशहूर था हसन अली नांदी वाला। कोई शायद बॉम्बे को जानने वाला हो, गए 50 वर्ष की बात है ये, हसन अली नांदी वाला हर रोज नांदी करे, और बॉम्बे दरखाना के अंदर नांदी करना कुछ सहला नहीं, मगर ये रोज नांदी। छत्तीस वर्ष इसने नांदी की, 36 वर्ष, और 36 वर्ष में एक दिन भी वो गैर हाजिर नहीं रहा, एक भी दिन खड़ा नहीं किया। एक दफा उसका बाप गुजर गया, और वो जमाने के अंदर बॉम्बे में, क्योंकि कब्रिस्तान गांव ही के अंदर है, जमात खाने के नजदीक है, दरखाना और काली मोहल्ला का, जिसको आज हम करीमाबाद कहते हैं, ये दो जमात खानों के दरमियान दरगाह मोहल्ला है, वहां हमारा कब्रिस्तान है और शाम के वक्त दफन किया करते थे। इसका बाप गुजर गया, बाप को कब्रिस्तान छोड़ के फौरन चला आया, क्योंकि नांदी का टाइम था, लोग इसके बाप को दफन कर रहे हैं या दरखाने के अंदर नांदी कर रहा है। मौलाना सुल्तान मोहम्मद शाह इसकी मेहमानी में आके बैठे। मौला मुखी कसम अली मंजिल अथू को कहते हैं, ये आदमी 36 बरस से मेरी खिदमत करता है, एक दिन भी इसने उसमें कोसा नहीं किया, यानी नागा नहीं किया, एक भी दिन छोड़ा नहीं, एब्सेंट नहीं हुआ। सबने उसको बहुत आशीष दी, सब फरमाया हसन अली आज से तुम्हारी सारी जिंदगी मैं तुमको पहली दुआ मुआफ करता हूं, तुम पढ़ो तुम्हारी खुशी, ना पढ़ो तुम्हारी खुशी, सारी जिंदगी की पहली दुआ मौला फरमाया मैं कबूल कर लेता हूं। सारी जिंदगी की दुआ उसने कबूल कर ली, किसी और की दुआ कबूल नहीं किया। और एक ऐसा फरमान है इमाम सुल्तान मोहम्मद शाह का, सब फरमाया कि दुआ तो पीर को भी मुआफ नहीं है, यानी पीर को भी दुआ पढ़नी चाहिए, मगर उसको मुआफ किया, मुआफी नहीं किया, लेकिन उसकी जिंदगी भर की पहली दुआ कबूल की। यह इमाम की ताकत है, इमाम जो चाहे सो करे। मौलाना हजर इमाम की फरमान बरदारी करना, यही इस्माइली दीन है हमारा। जो कुछ भी इमाम कहे, जब हम नाफरमानी करते हैं तो हमारे ख्याल खराब होते हैं, नाफरमानी करने का गुनाह चढ़ता है, नाफरमानी करने से हमारी नेकियां घट जाती हैं, नाफरमानी करने से रोशनी निकल जाती है, नाफरमानी करने से अंधेरा हो जाता है और आदमी को शैतानपना सूझता है। नाफरमानी करने से इंसान आहिस्ता आहिस्ता रूहानी हिसाब से वीक होता जाता है, और ये चीजें आज दुनिया में बढ़ती जाती हैं, क्योंकि जो दुनिया का मौज शौक है उसके अंदर हमारा मन मोह ममता लालच में आ गया। मौलाना हाजर इमाम ने जैसा जमाना बदला ऐसा फरमान किया, जैसा मुल्क देखा ऐसा फरमान किया। जब ये देखता है कि मुरीद बहुत ज्यादा गुनाह में पड़ रहे हैं तो अपने फरमान को थोड़ा सा बदल देता है, ढीला कर देता है। ये फरमान जो अभी मैं आपको सुना रहा हूं वो अमेरिका के लिए है, कैनेडा के लिए भी नहीं ये फरमान किया, वो फरमान यहां लागू नहीं होता, अफ्रीका में, दुनिया में कहीं भी नहीं, सिर्फ अमेरिका के लिए मौलाना हजर इमाम ने यह फरमान किया स्टूडेंट्स को कि मुझे मालूम है कि शाम के वक्त तुम्हारी यूनिवर्सिटी की क्लासेस होती हैं। सब फरमाया मुझे मालूम है कि कई लोग शाम के वक्त जॉब करते हैं, तो जब रोज जमात खाने नहीं आ सकते तो मैं तुमको कहता हूं जब भी बन सके जमात खाने आओ, मगर जो नहीं आ सकते तो तुम जिधर भी हो, अपनी जॉब के ऊपर हो या अपनी यूनिवर्सिटी की क्लास के ऊपर हो, तो तुम दुआ का टाइम याद कर लो कि अभी दुआ का टाइम है। सफरमाया इट विल टेक ए फ्रैक्शन ऑफ ए सेकंड, यानी सेकंड का भी एक छोटा भाग लगेगा, सिर्फ याद करना दुआ का टाइम है, मरना को याद कर लो। सब फरमाया जब इसके बाद तुमको फुर्सत मिले तो तुम दुआ पढ़ लो, दुआ के वक्त दुआ को याद कर लो, मुझे याद कर लो। बैठ के दुआ पढ़ने की जरूरत नहीं, प्रोफेसर है, लेक्चरर है, वो हमें सिखा रहा है, हम नोट्स ले रहे हैं। हमने देखा 7 बजे दुआ का टाइम है, बोला को याद कर लिया, 1 सेकंड लगता है, अपना काम करते रहो, बाद में दुआ पढ़ लो। जॉब के ऊपर हो तो मगो फरमाया दुआ को याद कर लो, बाद में फुर्सत मिले पढ़ लेना। बोला ने ढील छोड़ दी, बोला ने उसको गुने से बचा लिया। अब ये इमाम की ताकत है ऐसा करना। मैं आपको रिपीट करके कहता हूं कि ये चीज इधर के लिए नहीं है, ये सिर्फ अमेरिका के रहने वालों के लिए ही फरमान है। हम इधर दुआ का वक्त होवे, जिधर भी हो दुआ पढ़ लो। ऑस्ट्रेलिया में मौला ने एक फरमान किया कि हर मर्द के खीसे में और हर औरत के उसके पॉकेट के अंदर यानी पर्स में तस्वीर रखनी चाहिए। इस्माइली के ऊपर फर्ज डाला कि तस्वीर रखो, और जहां भी दुआ का टाइम आ गया, मां बाप फरमाया कोई भी हिचकिचाहट के बाद, कोई भी शर्म के बगैर, कोई भी हेजिटेशन के बगैर तुम अपनी तस्वीर निकालो, दुआ पढ़ लो, जिधर भी हो अपना टाइम पूरा कर लो। इस तरह हमको अगर इमाम जमान की फरमान बरदारी के अंदर जो जिंदगी गुजारने के लिए हिम्मत आ जाए तो हमारी जिंदगी सचमुच सुधर जाती है, और हर जगह हमको मौला मदद करता है। मौलाना हजरत इमाम इस दफा 14 दिन ठहरे कनाडा के अंदर, जुदी जुदी जगहों पे उसने जुदा जुदे फरमान सुनाए। आज मैंने कलगरी के फरमान सुनाए, कल इंशाल्लाह चंगोली के अंदर मैं एडमंटन के फरमान सुनाऊंगा, और परसों करीमाबाद के अंदर वैनकूवर के फरमान सुनाऊंगा। सारे फरमान तो बहुत बड़े हैं, लंबे हैं, लेकिन जो यहाँ की हालत में लागू होते हैं मैं उन फरमानों का जिक्र करता हूँ। फिर भी आपके सगे कुटुंबी कनाडा के अंदर हैं, कनाडा आजकल रिसेशन में से निकल रहा है, जॉब्स नहीं है, अनएम्प्लॉयमेंट बहुत ज्यादा है, गए बरस 68,000 बैंकरप्सीज फाइल हुई। कनाडा की हालत वाकई खराब है, अमेरिका की भी खराब है, लेकिन मौलाना हज़रत इमाम ने फरमाया बैठे रहो, बैठे रहो, कर कसर करो, वेट करो, इंशाल्लाह यूरोप से पहले तुम्हारी रिसेशन चली जाएगी। यूरोप और दुनिया के दूसरे भागों की रिसेशन चलेगी, मगर तुम्हारी नॉर्थ अमेरिका के अंदर ये मंदी जल्दी खत्म हो जाएगी, और यहां इंशाल्लाह तुम्हारा भविष्य बहुत बड़ा है और अच्छी तरह से रहेंगे। मेक कैनेडा योर परमानेंट होम, मौला फरमाया मैंने तुमको पहले भी कहा, यह फरमान साहब ने लगभग सब जगह किया है। और आपको यह मालूम है कि इधर आदर इमाम ने आके गए बरस भी फरमान किया कि अभी तुम तंजानिया के, केनिया के, थर्ड वर्ल्ड कंट्री के लोगों को ये मुल्क छोड़ के कैनेडा, अमेरिका, यूरोप जाने की जरूरत नहीं। मौला फरमाया जो चले गए चले गए। अब अगर ये ख्याल करके कि इधर बच्चे पढ़े नहीं या काम नहीं कर रहे, और इस आशा के ऊपर बैठे रहो कि मुझको कनाडा जाना है, कनाडा जाना है, तो ये जमात की भूल है दिनदारों। कोई एक्सेप्शनल केसेस हैं उनके लिए मैं ये बात नहीं करता, लेकिन नॉर्मली अभी कनाडा को अपने दिल से निकाल डालो। इमाम फरमाया है इधर आके दार इस्लाम ने फरमान किया सर, मैं डू नॉट अबैंडन यूर कंट्री, अपने मुल्क को छोड़ के अभी मत जाओ, इधर का भविष्य बहुत अच्छा है। साथ ने गए बरस यह फरमान किया था कि आज से कुछ बरस पहले जो हालात उधर वेस्टर्न कंट्रीज के अंदर थे और जो हालात इधर थर्ड वर्ल्ड कंट्रीज के अंदर थे, उसके अंदर तब्दीली हो गई है, उमदा बन गया है। उस वक्त वहां की बहुत सी ऐसी अच्छाइयां थी कि जो यहां तकलीफें थी, और आज बोला फरमाया वहां तकलीफें ज्यादा हो गई हैं, तुम्हारे अंदर अच्छाइयां और आबादी बढ़ रही है। और मौला फरमाया थर्ड वर्ल्ड कंट्रीज का भविष्य बहुत अच्छा है। साहब ने फरमाया कि 20, 30, 40, 50 बरस तक अच्छे हैं, अपने दिल में से अभी कनाडा को निकाल डालो। और वो लोग कभी जो कनाडा गए हुए हैं और ये समझ के कि अभी इधर के युगांडा में अच्छा है या तंजानिया में अच्छा है और कनाडा छोड़ के इधर आते हैं, वो लोग भी मिस्टेक करते हैं। कोई घूमने फिरने आवे, थोड़ी सी इन्वेस्टमेंट करने आवे, उसमें व्यापार करने आवे, कोई खराबी नहीं, लेकिन कनाडा छोड़ के इधर आए और फिर इधर रहे کیونکہ یہاں سے چھوڑ کے کینیڈا گئے. اب امام کہتا ہے کینیڈا کو اپنا ہمیشہ کا گھر سمجھو, تو ان کو پھر کینیڈا چھوڑنا نہیں چاہیے, اور یہاں والوں کو بھی کینیڈا جانے کی ضرورت نہیں, سوا کے ایکسپشنل کیسز ہونے اور بات ہے. امام کی جو دورانی ہوتی ہے وہ ٹائم کے حساب سے بدلتی رہتی ہے. ایک وہ زمانہ تھا کہ ہمارے امام کہتے تھے کہ تم کاٹیاواڑ کو خالی کرو, ایک وہ زمانہ تھا کہ کچھ سندھ وغیرہ کے لوگوں کو کہا کہ تم افریقہ جاؤ, اور ایک یہ زمانہ آ گیا کہ افریقہ والوں کو بولا صاحب نے کہ تم کینیڈا جاؤ, امریکہ جاؤ, لیکن اب یہ کہتا ہے کہ ابھی مت جاؤ. امام جو جانتا ہے وہ بہتر جانتا ہے, اور اگر ہم اس کا فرمان مانیں گے تو ضرور فائدے میں رہیں گے, اور اگر نہیں مانیں گے تو نقصان اٹھائیں گے. مولانا حضرت امام کے حضور میں یورپ کی ایک جماعت میں لگ بھگ 450 آدمی ادھر پہنچ گئے, اور جب حالات خراب ہو گئے اور وہاں کی گورنمنٹ نے تنگ کرنا شروع کیا تو صاحب کے پاس جا کے کہنے لگے کہ خدا ان کو یہ پرابلمس ہے. تو ماں باپ ان کو کہتے ہیں ڈیڈ آئی ٹیل یو ٹو کم ہیئر, کیا میں نے تم کو کہا تھا ادھر آنے کے لیے, ابھی تم کھول لو اپنا, دکھی ہو گئے نا. امام زمان کی تابے داری میں رہو. اگر مولانا حضرت امام کہتا ہے کہ دہی کھاؤ تو دیندارو دہی کھاؤ, اگر حضرت امام کہتا ہے کہ تم ویک میں ایک دفعہ بکرے کی کلیجی کھاؤ تو کھاؤ, اگر امام نے کہا کہ صبح کچی پپئی کھاؤ تو کھاؤ, اس کے کھانے میں فائدے ہیں, تندرستی آئے گی, دماغ بھی اچھا رہے گا, اور اگر دماغ اچھا رہے گا کام اچھے رہیں گے, روحانیت بڑھے گی. امام کا فرمان کھانے پینے کے لیے ہوگا یا کپڑے کے لیے ہوگا, اکنامک کے سائٹ کا ہوگا یا ہیلتھ کی سائٹ کا ہوگا, روحانیت کا ہوگا یا دنیا کا ہوگا, امام کے فرمان میں برکتیں ہی برکتیں ہیں. امام کی فرمان برداری اور تابع داری کے اندر فائدے ہی فائدے ہیں. ہماری روحانیت, ہماری عاقبت, ہماری یہ دنیا, ہماری موت کے بعد کی دنیا, ان تمام چیزوں کا آدھار مولانا حضرت امام کی فرمان برداری کے اوپر ہے, اور اس کی فرمان برداری کرو فائدہ رہے گا. جب ہم چیز فرمان برداری نہیں کرتے تو ہم نقصان میں رہتے ہیں. کئی قسم کے اس قسم کے داخلے آ جاتے ہیں دنیا داری کے بھی. بہت برسوں کے پہلے کی ایک میری آواز میں ادھر ہی دارالسلام کی آوازوں میں ہے, مولانا سلطان محمد شاہ سنتر 60-65 برس پہلے کچھ آیا جایا کرتے تھے. کچھ کی ایک مسافری میں مولا جمعت خانے میں بیٹھے تھے, دبلا پتلا ایک آدمی, لیکن اتنی بڑی پگڑی باندھی ہوئی سامنے بیٹھا تھا, سامنے لکڑی رکھی اس کے سر پہ. صاحب اس کا نام لے کے کہتے ہیں کیا بات ہے تیرے کو, کیا ہوا؟ ہاتھ جوڑ کے کہا خدا ان چکری کی بیماری ہے, چکری یعنی اپیلیپسی, چکر آ جائے گر پڑے. مولا فرما راجپال کیسٹرول پیو, ارندی کا تیل پیو, امین خدا دو آسیستی. مولا چلے گئے. مولا نے نہیں کہا ایک چمچی پیو دو چمچی پیو, مولا نے نہیں کہا صبح پیو شام پیو, مولا نے نہیں کہا کھانے کے پہلے پیو کھانے کے بعد پیو, مولا نے نہیں کہا دو مہینے پینا کہ برس پینا, صاحب نے اتنا کہا کہ تم کیسٹرول پیو. اس نے کوئی عذر نہیں کیا, پوچھا بھی نہیں. اس دھنی کو پتا ہے نا سب کچھ, ضرورت ہوتی تو مجھے کہتا. مولا جب چلے گئے تو گھر والے پوچھے بابا کیوں, مولا کے پوچھے نا کہ کیٹلو پینو کڑے پینو ایک مچ کر چپ رہو, یہ دھنی کے خبر نہیں. بس اس دن سے چھوٹی بوٹل کیسٹرول کی کھیسے میں رکھے, گھنٹے دو گھنٹے ہو جائیں جس طرح لوگ سگریٹ پیتے ہیں, یہ کھیسے سے بوٹل نکالے گڑ 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 کر ایک دو چمچے پی جائے, منہ صاف کر کے بیٹھا رہے, دو تین گھنٹے کے بعد پھر پی جائے, کبھی ایک گھنٹے میں دو دفعہ پی لے, جب بھی اس کی مرضی ہو لے, لیکن سارا دن تھوڑا تھوڑا کیسٹرول پیتا رہے, زندگی بھر کبھی اس کو بھی بیماری نہیں آئی, کوئی بیماری نہیں آئی, چکری بھی بھاگ گئی. ایمان کے ورڈ کے اندر, ایمان کے مکھ مبارک سے نکلے ہوئے ورڈ میں آبادی ہے. کینیڈا کی جماعت ایک دن ساری دنیا کے اسماعیلیوں کو کام آئے گی. مولا کینیڈا کو اس طرح تیار کر رہا ہے کہ 100 برس 50 برس 100 برس 125 برس کے بعد کینیڈا کی جماعت کے اوپر بڑی جوکھم داریاں آئیں گی. میں کینیڈا میں گہرایا ہوں, کہتا ہوں, کہتا رہوں گا. میں 5-6 سال سے میں کینیڈا کی جماعت کو کہتا رہا ہوں کہ تم کبھی خیال تو کرو, بھلا مولا کو کیا ضرورت پڑی کہ افریقہ میں سے اٹھا کے کینیڈا میں جماعت بنائی کہ جہاں ایک بھی اسماعیلی نہیں تھا. उसके अंदर बड़े बड़े भेद हैं। अब मौला यह कहता है अफ्रीका वालों को कि तुम अभी उधर मत जाओ, अपना देश छोड़ के मत जाओ, तो इसमें भी कुछ भेद है। इधर नवे इस्माइली आएंगे, आप लोगों को नई खुशी मिलेगी, पोषण मिलेगा, कुवत मिलेगी, ताकत मिलेगी, नरिशमेंट मिलेगी, इनके आने से बड़े फायदे होंगे, हमें थोड़ी तकलीफें पड़ेंगी। अब मौला को राजी करने का तरीका यह है कि जब ये लोग इधर आने, हम दिलो जान से उनको आवकार दें, वेलकम करें, अपने अंदर मिक्स फर्क है। मोस्टली वो लोग बेचारे उन मुल्कों में हैं कि जहां मॉडर्न सिविलाइजेशन कम गई है, मोस्टली हमारे पीसेंट्स हैं, फार्मर्स हैं, खेडूत हैं, मगर इंशाल्लाह जो इधर आएंगे वो पढ़े लिखे आएंगे और वो खुद जब भी 5-7 साल 10 साल ठहरेंगे तो अपने सगे कुटुंबियों को अपनी बलबूते के ऊपर बुला सकेंगे, लेकिन शुरुआत में हम तो उनकी मदद करना इमाम की तरफ से फरमान में है और इमाम और भी फरमान भेजेंगे। और मौला ये भी कहेंगे कि इनके साथ क्या सलूक करो, हमको इस बात के लिए तैयारियां करनी है कि जमात की सेवा होवे, मौला महाजन इमाम की फरमान बरदारी होवे। दीनदारों, अगर दुनिया में सुख चाहते हो, और हर कोई चाहता है कि दुनिया में हमारी जिंदगी सुख रूपे निकले, तो इमाम जमान की फरमान बरदारी करो। रोज ढूंढते रहो कि मैं कितनी नाफरमानियां करता हूं, कितनी मैं फरमान बरदारी करता हूं। एक दूसरे से वडीलों से पूछते रहो कि क्या मैं ये करता हूं, ये फरमान बरदारी में है कि नाफरमानी में है। मौलाना हजर इमाम ने जो कुछ भी फरमाया है उसमें हमारी भलाई को रख के फरमाया है, फरमान बरदारी करो, मौला को राजी करो, तो दुनिया के अंदर बरकतें मिलेंगी, हमारे काम सीधे हो जाएंगे, मुश्किलें दूर हो जाएंगी, आफत बलाएं दूर हो जाएंगी। इधर मैं एक और पुरानी बात आपको सुनाऊं। पता यह है मुझे अपनी बहुत सी बातें याद रहती हैं, बहुत सी नहीं भी रहती। जमातों में भी ऐसा है कि बहुत सी बातें लोग सुनते हैं भूल जाते हैं। मौलाना सुल्तान मोहम्मद शाह की इमामत का वारा था, डायमंड जुबली 46 में हुई, दारुसलाम के अंदर तुलाबीदी हुई। 46 के बाद जब जमातें चली गई, ब्रिटिश का राज था, कॉलोनियल गवर्नमेंट ने आए, टबोरा से आप जब किगोमा जाओ तो एक जगह ब्रांच निकलती है ट्रेन की, यह ट्रेन पांडा जाती है। पांडा एक गांव है, नवी सेटलमेंट हुई 1946 के बाद। जब यह सेटलमेंट हुई तो इमाम ने तालिका भेजा दारुसलाम काउंसिल के ऊपर कि गवर्नमेंट ने नवी सेटलमेंट पांडा, MPANDA पांडा, उधर मुरीदों को कहो जाओ और दुकानें करो, बिजनेस करो। कुछ जवान गए, नवी सेटलमेंट थी, इजी पड़ गया। आखिर में पहले तो तंबू में रहते थे, टेंट्स में, फिर इन्होंने अपने मकान वगैरह बनाए, लोग जाने लगे, बिजनेस बहुत अच्छा था, होते होते काफी बड़ी जमात बन गई, जरूरत पड़ी कि जमात खाना बनाए। अब पांडा में हर रोज धरती कंप आवे डेली, लेकिन वो इतना वीक होता था कि लोगों को महसूस नहीं होता था, और आवे भी हमेशा रात के वक्त के जब लोग सोए रहते थे। कई बरसों तक ये पता नहीं लगा। जमात हो गई, लोगों ने अपनी फैमिलीज बुला ली, जमात खाना बना लिया, और एक दिन ऐसा हुआ कि जोर का धरती कंप आया, लोग डर के बाहर निकले, घर छोड़ दिए, एक आध मकान टूट भी गया, अपने को कोई नुकसान नहीं हुआ। 4-5 दिन के बाद फिर एक जोर का झटका आया, वैसे हर रोज झटका आ गया रात को। अब हुआ ये कि ये फ्रीक्वेंसी बढ़ गई, लोगों ने अपने बीवी बच्चों को, किसी ने टबोरा, किसी ने किगोमा, किसी ने मुआवजा, किसी ने दारुसलाम भेज दिए, जमात घट गई। पांडा टबोरा काउंसिल के हाथ के नीचे थी, हर 3-3 महीने मौला के पास रिपोर्ट जावे। मौलाना सुल्तान मोहम्मद शाह ने रिपोर्ट के अंदर देखा कि पांडा की जमात की संख्या घट गई है, साहब ने इंक्वायरी कराई। टबोरा काउंसिल ने लिखा कि खुदावंद, पांडा में लगभग रोज धरती कंप आता है, अर्थक्वेक होता है, और जमात डर के मारे निकल गई है, बिजनेस बेच दिए, मकान बेच दिए, फैमिली को बेच दिया, बहुत थोड़े लोग रह गए। मौलाना सुल्तान मोहम्मद शाह ने जवाब दिया, लिखित जवाब, तबरा काउंसिल को फरमाया पांडा जमात के लिए मैं स्पेशल दुआसीस करता हूं, और पांडा जमात को बोलो उन लोगों को कि तुम वापस पांडा जाओ, बिजनेस करो, मगर हर रोज एक तस्बीह निकालो, यूजुअल जो तुम खड़े होकर तस्बीह निकालते हो मुश्किल आसान की वो चालू रखना, लेकिन एक एक्स्ट्रा तस्बीह निकालो 33 दाने की, या ली तू रहम कर या मौला तू फसल कर। तबरा काउंसिल ने आदमी भेजा, मिशनरी गए, लोगों को समझाया, जमात वापस आ गई, तस्बीह चालू की, तस्बीह चालू की, धरती कम बंद हो गया, धरती कम बंद हो गया। कई बरस निकल गए, कई लोग उधर से पांडा में से निकल के तो इधर बड़े गांवों में आ गए, जवान उधर जो थे वो मुखी का मुड़िया बने, कई बरस निकल गए, लगभग 14-15 साल निकल गए। एक कमड़िया के मुखी इधर आया दारुसलाम, टबोरा उतरा, डोडोमा गया, कहीं भी जमात के अंदर याली तू रहम कर या मौला तू रहम फजल कर ये तस्बीह नहीं निकलती थी, तो इसने वापस जाके जमात में ये तस्बीह बंद कर दी, क्योंकि दारुसलाम में नहीं निकलती, एक तस्बीह एक्स्ट्रा आएगी, अब इसको इस स्टोरी का पता नहीं था, तस्बीह बंद की, रात को धरती कंप आया। कौन कौन किया तो लोगों ने कहा भाई साहब का फरमान है ये तस्बीह चालू करो, दूसरे दिन तक तस्बीह चालू रखी। आज भी पांडा में जो जमात है, भले एक आदमी की हो गए कि 10 आदमी की, ये तस्बीह चालू है और धरती कम बंद है। यह है इमाम की ताकत। इमाम जो जानता है कोई नहीं जानता, इमाम जमीन आसमान का मालिक है, वो इलाही नूर है। एक इंसानी लिबास के अंदर, हमारे अंदर, हमारी दुर्बनी के लिए, हमारी भलाई के लिए आया है, इसलिए जिंदा रहो, उससे मोहब्बत करो, उससे प्रेम करो, उसकी फरमान बरदारी करो, उसके हुक्म पे अमल करो, सारा दिन किसी ना किसी नाम से उसको याद करते रहो, इंशाल्लाह दिन दुनिया की आपको बरकत मिलेगी, मुश्किलें दूर हो जाएंगी। मौलाना हाजर इमाम आपको सुखी आबाद करे, ईमान की सलामती देवे, हकीकती समझ देवे, दो जहान में खैर बरकत देवे, बदियां बुराइयां आफतें बलाएं मुश्किलें मुसीबतें सब दफा दूर करे। मौलाना हाजर इमाम कलजू की हवाओं से बचावे, शैतान का तसल्लुत ना होने देवे, इत्तेफाक मोहब्बत देवे। मौलाना हाजर इमाम नेक मुरादें पूरी करे, आपकी जान माल में, आल औलाद में, रोजी कमानी तंदुरुस्ती ईमान में, आल औलाद में, इज्जत आबरू में बरकत देवे, दीन और दुनिया की खुशियां देवे, नियामतें देवे। मौलाना हाजर इमाम आपको ज़हरवात दीदार नसीब करे, सुखी आबाद रहो।